यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। विनियोजन विधेयक 2078 प्रतिनिधि सभाबाट बहुमतले पारित। संयुक्त सरकारको साझा कार्यक्रम र प्राथमिकता कार्यान्वयन गर्न प्रतिस्थापन विधेयक ल्याइएको अर्थमन्त्री जनार्दन शर्माद्वारा स्पष्ट। नेकपा एमालेको विधान संशोधन सहित 3 वटा प्रतिवेदन स्थायी कमिटिबाट पारित। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत 7 जिल्लामा भोलि वड़ा अधिवेशन हुने। दिगो विकास लक्ष्यमा समेटिएका ऊर्जा सम्बन्धी अवधारणाको ऊर्जा मन्त्रालयद्वारा कार्यान्वयन शुरू। र रूसको पम शहरस्थित विश्वविद्यालयका एक विद्यार्थीले जथाभावी चलाएको गोली लागि कम्तीमा 8 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2078 पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विनियोजन विधेयक 2078 बैठकको बहुमतले पारित गरेको हो। विनियोजन विधेयक 2078 अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री शर्माले अध्यादेश मार्फत आएको बजेटमा सामान्य हेरफेर गरी विनियोजन विधेयक ल्याइएको जानकारी दिनुभयो। अर्थमन्त्री शर्माले बजेटको आकार घटाई यथार्थपरक बनाइएको जानकारी समेत दिनुभयो।
अध्यादेश मार्फत आएको बजेटलाई निरन्तरता दिई सामान्य परिमार्जन गरिएको र करिब 3% बजेट मात्रै हेरफेर गरिएको कुरामा जानकारी गराउन चाहन्छु। वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा लैजान र सरकारको प्राथमिकताका विषय कार्यान्वयन गर्न अध्यादेश बजेटमा केही परिमार्जन सहित प्रतिस्थापन विधेयक पेश गरिएको हो। बजेट आकार घटाई यथार्थपरक र कार्यान्वयन योग्य बनाइएको छ। ऋणलाई पुँजी निर्माण र उत्पादनशील क्षेत्रमा मात्र परिचालन गरिने नीति अनुरूप वैदेशिक र आन्तरिक ऋणको अंश 37 अर्बले घटाएको छ र स्रोत साधनको वितरणलाई समन्यायिक बनाउन क्षेत्रीय र भौगोलिक सन्तुलन मिलाउने प्रयत्न गरिएको छ। राष्ट्रिय गौरवका योजना, रूपान्तरणकारी योजना र कर्मागत प्रतिकृतिका योजना तथा कार्यक्रमलाई पर्याप्त स्रोत व्यवस्थापन सहित निरन्तरता दिइएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गरिएको छ। COVID-19 कारण आय आर्जन गुमाई मजदुरहरूको बारेमा र सरकारले यहाँ प्राथमिकता दिएको छ। आर्थिक रूपले अति विपन्न भएका परिवारलाई एकपटकको लागि 10,000 राहत उपलब्ध गराउने कुरा पनि राष्ट्र नीतिलाई मूलभूत रूपमा निरन्तरता दिँदै आन्तरिक उत्पादन प्रवर्धन गर्न थप सहुलियत प्रदान गरिएको छ।
अर्थमन्त्री शर्माले संयुक्त सरकारका साझा कार्यक्रम कार्यान्वयन र सरकारका प्राथमिकताका विषय कार्यान्वयन गर्न प्रतिस्थापन विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री शर्माले निशुल्क स्वास्थ्य उपचार पाउने नागरिकको मौलिक हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै प्रदेशमा 1,000 शैयाका अस्पताल स्थापना गरी त्यहाँ सबै खालका उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहका अस्पताललाई व्यवस्थित गरी आवश्यक साधन स्रोत र विशेषज्ञ उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको अर्थमन्त्री शर्माले बताउनुभयो। यसैबीच बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक यही असोज 7 गते बिहिबार दिउँसो 2 बजे बस्नेछ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत वड़ा अधिवेशन हुन बाँकी 20 जिल्ला मध्ये 7 जिल्लामा भोलि अधिवेशन हुँदैछ। भोलि सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वड़ा अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। पार्टीले 20 जिल्लाको वडा अधिवेशन यही असोज 5 गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी 13 जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने भएको छ। कांग्रेसले यसअघि 57 जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसको वडा अधिवेशन गत भदौ 18 गतेदेखि प्रारम्भ भएको हो। प्रदेश नम्बर 2 का 8 जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रूपन्देही र कैलाली गरी 13 जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंगसिर 9 देखि 13 गतेसम्म तय गरिएको छ। नेकपा एमाले स्थायी कमिटिको बैठकले विधान अधिवेशनमा पेश गरिने 3 प्रतिवेदन पारित गरेको छ। ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा हिजोदेखि शुरू भएर आज सकिएको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पारित गरेको पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो। बैठकमा 3 प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले लिखित र मौखिक सुझाव दिनुभएको थियो। स्थायी कमिटी बैठकबाट पारित प्रतिवेदनहरूमाथि थप छलफलका लागि यही असोज 8 र 9 गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता भट्टराईले बताउनुभयो। एमालेको विधान अधिवेशन यही असोज 15 देखि 17 गतेसम्म हुने नेकपा एमाले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल सहित 14 सांसदलाई गरेको कार्यवाही कार्यान्वयनको माग गर्दै दायर गर्नुभएको रिट हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपक कुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सो मुद्दाको सुनवाई नसकिएपछि मंगलबारका लागि हेर्दा हेर्दैमा राखेको हो। निवेदक पक्षका कानून व्यवसायी सरकारी वकिल नेपाल पक्षका कानून व्यवसायीले बहस गरे पनि निवेदक नेकपा एमालेका अध्यक्ष ओलीको जवाब बाँकी रहेपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। बहसका क्रममा निवेदक पक्षका कानून व्यवसायीहरूले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानूनी रहेको जिकिर गर्नुभएको थियो। बहसमा विपक्षी तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाले माधव नेपाल सहित 14 विरूद्धको मुद्दाको कुनै औचित्य नभएको तर्क गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक भोलि काठमाडौँमा बस्दैछ। बैठक काठमाडौँमा भोलि दिउँसो 2 बजे बस्ने पार्टीले जनाएको छ। सन् 2030 सबैलाई सुलभ रूपमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्यका साथ सरकारले दिगो विकास लक्ष्यमा समेटिएका ऊर्जा सम्बन्धी अवधारणाको कार्यान्वयन शुरू गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले ऊर्जा सम्बन्धी दिगो विकासका लक्ष्य एसडीजी प्राप्तिको मार्गचित्रको आज शुभारम्भ गर्नुभयो। कार्यक्रममा ऊर्जा मन्त्री भूषालले दिगो विकास लक्ष्य प्राप्तिका लागि विकास साझेदारहरूको सहकार्य, सहयोग एवं समन्वयका साथ काम गर्ने इच्छाशक्ति आवश्यक रहेकोमा जोड़ दिनुभयो। मार्गचित्रमा सन् 2030 सबैलाई सस्तो र स्वच्छ ऊर्जाको पहुँच पुर्याउने, नवीकरणीय ऊर्जाको मात्रामा वृद्धि गर्ने तथा ऊर्जा दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ। दिगो विकासका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जाको पहुँच र प्रभावलाई वृद्धि गर्ने, खनिज तेलको मात्रामा क्रमशः कम गर्दै जाने प्रयास समेत समेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 10 हिमाली जिल्लामा 18 वर्ष माथिकालाई आजदेखि कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले ती जिल्लाका 18 वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज 14 गतेसम्म कोरोना भाइरस विरूद्धको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा 18 वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो। सरकारले गत शुक्रबार चीन सरकारबाट खरिद गरिएको 44 लाख मात्रा भेरोसेल खोप ल्याएको थियो। आजदेखि यसअघि पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ। दोस्रो मात्रा आजदेखि असोज 6 गतेसम्म काठमाडौँ जिल्लामा सञ्चालन भइरहेको छ। मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ। नेपालमा पहिलो मात्रा 62,03,316 जनाले र पूर्ण मात्रा 55,78,865 जनाले लगाइसकेका छन्। नेपालमा आज कोरोना संक्रमणबाट 2957 जना मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट हालसम्म 752,170 जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको दर 95.8% रहेको छ। यसैगरी आज देशभर 1095 जना कोरोना संक्रमित थपिएका छन्। 10,786 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 975 जना तथा 3,031 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 120 जना गरी जम्मा 1095 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमणबाट थप 8 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 11,048 पुगेको छ। देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा 22,323 जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनगणना 2078 को पहिलो चरण अन्तर्गत कैलालीमा घर तथा घर परिवार सूचीकरणको काम शुरू भएको छ। भदौ 30 गतेदेखि शुरू भई असोज 18 गतेसम्म सञ्चालन हुने घर तथा घर परिवार सूचीकरण फारम संकलन कार्यका लागि यति बेला सुपरिवेक्षकहरू घर घरमा पुगेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना 2078 भन्ने नाराका साथ कैलालीमा घर परिवार सूचीकरण फारम संकलनको काम शुरू भएको छ। भौगोलिक रूपमा ठूलो र जनसंख्या धेरै भएको कैलालीमा धनगढ़ी र टीकापुरमा गरी दुईवटा जनगणना कार्यालय स्थापना भई पहिलो चरणमा घर तथा घर परिवार सूचीकरण फारम संकलन कार्य थालिएको छ। सुदूरपश्चिम प्रदेश जनगणना कार्यालय कैलाली कका अनुसार राष्ट्रिय जनगणना 2078 अन्तर्गत पहिलो चरणमा भदौ 30 गतेदेखि कैलालीमा घर परिवार सूचीकरण फारम संकलनको काम अघि बढ़िरहेको छ। असोज 18 गतेसम्म चल्ने घर परिवार सूचीकरण फारम संकलनका लागि यति बेला सुपरिवेक्षकहरू गाउँघर टोल बस्तीमा खटिगएका छन्। प्रदेश जनगणना अधिकारी सुरेन्द्र रावल।
हामीले भाद्र 30 गतेबाट 30 दिनको लागि सुपरिवेक्षकलाई घर परिवार सूचीकरण संकलन गर्न फिल्ड खटाएका छौं।
कैलालीका सबै 13 स्थानीय तहमा घर परिवार सूचीकरण फारम संकलनका लागि 211 जना सुपरिवेक्षक परिचालन गरिएको छ। त्यसरी खटिएका सुपरिवेक्षकहरूले घर तथा घर परिवार पशु पन्छी वित्तीय कृषि लगायतका प्रश्नावलीमा केन्द्रित रही सूचीकरण फारम भरी तथ्याङ्क संकलनको काम गरिरहेको जिल्ला जनगणना कार्यालय कैलाली खले जनाएको छ। जिल्ला जनगणना अधिकारी भीमबहादुर साख।
घर तथा घर परिवारमा गएर सूचीकरण गर्ने काम भनेको त्यो घर कति तल्ला छ, महिला पुरुष सहित जम्मा संख्या कति हो, कृषि कार्य हुन्छ कि हुँदैन, जग्गा कति छ, पशु पन्छी कति छन् भन्ने कुराहरू लिस्टिङ गरिसकेपछि पछि त्यही लिस्टिङको आधारमा गणकहरू
पहिलो चरणमा घर तथा घर परिवार सूचीकरण फारम संकलनको काम सकिएपछि आगामी कार्तिक 25 गतेदेखि मंगसिर 9 गतेसम्म मूल जनगणना कार्य सञ्चालन हुनेछ। नेपालमा प्रत्येक 10 वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। त्यसैले राष्ट्रिय जनगणना 2078 हामी सबैको सहभागिता जरुरी छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
संखुवा सभाको मादी नगरपालिका एक खोला गाउँमा एकै परिवारका 6 जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप 4 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। प्रहरीका अनुसार 47 वर्षीय खड्गबहादुर कार्की घटनाको मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको आज पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। त्यस्तै 28 वर्षीय हस्तबहादुर कार्की, 49 वर्षीय रणबहादुर कार्की र 17 वर्षीय नरेश कार्की पक्राउ परेका छन्। गत भदौ 21 गते एकै परिवारका 6 जनाको हत्या भएको थियो। घटनामा संलग्न भएको आरोपमा गत भदौ 27 गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ। अविरल वर्षाका कारण बुटवल 3 ज्योतिनगरमा पहिरोले थप 9 घर पुरिएको छ। यसअघि भदौ 13 गते गएको पहिरोले सोही स्थानका 7 घर पुरिएको थियो भने 20 घरमा लेदोसहितको पहिरो पसेको थियो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुंवरले 7 घर पुरिएको र 1 दर्जन भन्दा बढ़ी घरमा लेदोसहितको पहिरो खसेको बताउनुभयो। दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउन थालेका छन्। केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटैको सुविधा प्रदान गरिएको छ। धनुषामा कोरोना विरूद्धको खोप बिक्री गरेको आरोपमा निजी स्वास्थ्य संस्थाका 2 प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शहीदनगर नगरपालिकामा रहेको श्रीराम हेल्थ केयरले आम नागरिकसँग 2500 खोप बिक्री गरेको भन्ने सूचनाका आधारमा नगरपालिकाको स्वास्थ्य शाखासहित प्रहरीको टोलीले स्थानीय देव शरण यादव र कमलेश मण्डललाई पक्राउ गरेको हो। कोरोना विरूद्धको खोप बिक्रीमा नगरपालिकाको स्वास्थ्य क्षेत्रका कर्मचारीको समेत संलग्नता पाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। कास्की जिल्लामा पछिल्लो समय सेतो पुतलीबाट उत्पन्न हुने साँपुका संक्रमितहरूको संख्या बढ़दै गएको छ। यसबाट बस्न सेतो पुतलीबाट टाढा रहने तथा आँखा चिलाउने र रातो भएमा समयमै नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
सेतो पुतली कारणले गर्दाखेरि घरबाट बाहिर निस्कनु साह्रै समस्या पर्यो, बत्ती बाल्न साह्रै समस्या पर्यो।
पछिल्लो समय सेतो पुतलीबाट उत्पन्न हुने साँपुबाट संक्रमित बन्नेको संख्या बढ्दै जान थालेपछि स्थानीयवासी तर्सित बनेका हुन्। सेतो पुतलीको प्रजननको सिजन पनि भएका कारण यो समयमा अघिल्ला वर्ष भन्दा बढ़ी मात्रामा पुतली देखिएका छन् भने बिरामीको संख्या पनि उत्तिकै बढ़ेको बताउनुहुन्छ हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर एलिया श्रेष्ठ।
पुतलीको झुस परेको तर साथु नभएको बिरामी गरेर 30 जना जस्तो आइसक्यो।
विशेष गरी अगस्त सेप्टेम्बर र अक्टोबरमा साँपुको सिजन भएको हुँदा यो संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ। यो वर्ष एक महिना यता 34 जनामा संक्रमण देखिएको छ भने सन् 2019मा 16 जना साँपुका संक्रमित उपचारका लागि अस्पताल आएका थिए। हरेक 2 वर्ष बिराएर देखिने यो रोग गत वर्ष पहिलो पटक 1 वर्षमा नै दोहोरिएको थियो। सन् 1975 पोखरामै देखिएको यो रोगबाट अहिले सबैभन्दा बढी कास्कीका संक्रमित छन्। यो रोग ब्याक्टेरिया वा के कारणले लाग्छ भन्ने हालसम्म पत्ता लाग्न नसकेको भए तापनि सेतो पुतलीबाट सकेसम्म जोगिन र त्यसलाई नछुन डाक्टरको सुझाव छ।
आँखा इनकेस रातो भयो भने यो साधारण रूपमा नलिनुहोस्। आँखा रातो हुने बित्तिकै नजिकैको आँखा उपचार केन्द्र हस्पिटल जहाँ हुन्छ त्यहाँ चाहिँ गएर तुरन्त चेक गराइहाल्नुहोस्। तुरन्त उपचार गर्यो भने यो निको हुन्छ। ढिला गर्न
सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौँ आँखासम्म पुगेपछि साँपुको संक्रमण फैलिँदा यो सिजनमा मात्रै 4 जनाले आँखाको ज्योति गुमाइसकेका छन्। संक्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन्। उपचारमा ढिलाइ भए कर्मश आँखा कम देख्दै दृष्टि नै पूर्ण रूपमा गुम्न सक्ने हुँदा समयमा नै उपचार गराउनु पर्दछ। माधव पराजुली, रेडियो नेपाल पोखरा।
ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकै गरेको बड़ा दशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरी चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ। योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कड़ाई र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्ने योजना रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो। थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुर्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कड़ाईका साथ जाँच गर्ने महाशाखाले जनाएको छ। महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा 2 चालक भए नभएको एप्सबाट जाँच गर्ने बताइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसको पम शहर स्थित एक विश्वविद्यालयमा एकजना विद्यार्थीले जथाभावी गोली प्रहार गर्दा कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा अन्य 14 जना घाइते भएका बताइएको छ। गत मेमा एक किशोरले विद्यालयका 7 विद्यार्थी र 2 शिक्षकको गोलीहानी हत्या गरेपछि रूसमा हतियार खरिद सम्बन्धी नयाँ कानून ल्याउने तयारी भइरहेको छ। नयाँ कानून अनुसार आत्मरक्षा र शिकार खेल्नका लागि मात्र विशेष प्रावधानसहित बन्दुक किन्न पाइनेछ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले चीन र अमेरिकालाई आफ्नो पूर्ण निष्क्रिय सम्बन्ध सुधारका लागि आग्रह गर्नुभएको छ। महासचिव गुटरेसले चीन र अमेरिका बीचको शीतयुद्ध निकै घातक र सम्हाल्न गाह्रो हुने भन्नुहुँदै दुई प्रमुख शक्ति राष्ट्र बीच चाँडै सम्बन्ध सुध्रिनुपर्नेमा जोड़ दिनुभयो। महासचिव गुटरेसले दुई शक्तिशाली राष्ट्रहरूले विश्वको आर्थिक विकास, जलवायु परिवर्तन र यसका असर तथा मानवाधिकार सम्बन्धी विषयहरूमा सहकार्य गर्नुपर्ने बताउनुभयो। उहाँले कोरोना भाइरस र विभिन्न समस्याका कारण विश्व आक्रान्त भइरहेका बेला दुई ठूला राष्ट्र एक आपसमा भिडिरहनु दुर्भाग्य भएको बताउनुभयो। उत्तर कोरियाले अमेरिका, बेलायत र अस्ट्रेलिया बीच भएको नयाँ सुरक्षा सम्झौताप्रति प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाका विदेश मन्त्रालयका अधिकारीले अमेरिका, बेलायत र अस्ट्रेलिया बीचको सम्झौता निकै खतरनाक रहेको र यसले एसिया प्रशान्त क्षेत्रको सन्तुलन बिगार्ने बताएका छन्। चीनको बेजिङ स्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सम्झौताको आलोचना गर्दै यस गठबन्धनले क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा हानि पुर्याउने बताउनुभयो। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले कोविड उन्नाइस महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले विश्व बैंकले नेपाललाई पुर्याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताउनु भएको हो। अर्थमन्त्री शर्माले वर्तमान सरकार कोविड उन्नाइस विरूद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकोले यसमा विश्व बैंकको थप सहयोग आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र सड़कको सञ्जालको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो। भेटका अवसरमा विश्व बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपाललाई प्रदान गरिने सहयोगलाई वृद्धि गर्न नेपालले गरेको प्रस्तावमा विश्व बैंकको बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टबिग सेफरले विश्व बैंकको सहयोगमा संचालित आयोजनहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक 4% घट्दै 2700 भन्दा तल झरेको छ। सोमबार नेप्से परिसूचक 114.02 अंकले घटेर 2698.28 झरेको हो। यसअघि गत वैशाख 30 गते नेप्से 2700 भन्दा मुनि 2684.01 रहेको थियो। सोमबार बजारमा 225 कम्पनीहरूका 107596 पटकको कारोबारमा 8,49,34,00,000 रूपियाँ बराबरका शेयरहरू किनबेच भएका छन्। यस दिन 9 कम्पनीको मात्र शेयर मूल्य वृद्धि भएको छ। सोमबार कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ। सोमबार पनि 13 उपसमूहका परिसूचक घटेका छन्, जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक 8.56% घटेको छ। नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सब स्टेशन आयोजनाहरूको निर्माणलाई जति सक्दो छिटो सम्पन्न गर्ने पहल शुरू गरेको छ। प्राधिकरणले विद्युत खपत बढ़ाउन योजनाबद्ध रूपमा पूर्वाधार विस्तार उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ। उत्पादित विद्युत खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढ़ाउने योजना अघि सारेको हो। अल्पकालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरूको काम जति सक्दो छिटो सम्पन्न गर्ने योजना प्राधिकरणले अघि सारेको छ। नेपाली पश्मिना उद्योगीहरू पश्मिनाको कच्चा पदार्थको आयात घटाउँदै स्वदेशमै उत्पादन वृद्धि गराउने अभियान जुटेका छन्। नेपाल पश्मिना उद्योग संघ स्वदेशी कच्चा पदार्थ उन प्रशोधन गरेर पश्मिनाको धागो उत्पादन गर्ने तयारीमा लागेको छ। संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले मंगोलिया र चीनबाट ल्याइने कच्चा पदार्थका विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागि जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
ललितपुरका सनिल साई आइबा पुरूष विश्व बक्सिङ च्याम्पियनशीपका लागि संचालित खुला छनौट प्रतियोगिताको 47 केजीमा सोमबार पहिलो भएका छन्। नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा 13 दक्षिण एसियाली खेलकुद शाखाका स्वर्ण विजेता सनिलले बक्समाण्डुका दावा सिरिङ लामालाई 5-0 पराजित गरे। यससँगै छनौट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा 5 प्रतिस्पर्धामा 32 खेलाड़ी सहभागी थिए। विश्व च्याम्पियनशीप सर्बियाको बेलग्रेडमा अक्टोबर 25 नोभेम्बर 6 तारीकसम्म सञ्चालन हुनेछ। नेपाली क्रिकेट टीमका मुख्य प्रशिक्षक डेव वाटमोरको विदाई सुखद भएको छ। उनले नेपाली टीमका लागि प्रशिक्षण गरेको अन्तिम खेलमा ओमनलाई 7 विकेटले हराउँदै सुखद विदाई गरेको हो। जाँदा जाँदै वाडमनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाड़ीलाई धेरै भन्दा धेरै खेलहरू आयोजना गर्नुपर्ने बताए। उनले बलियो टीमसँग खेल्न आवश्यक रहेको बताए। वाडमन अब बडोदा क्रिकेट टीमको मुख्य प्रशिक्षकका रूपमा जानेछन्। नेपाली टिमको मुख्य प्रशिक्षकमा 8 महिना काम गरेका वार्बनले ओमन आएपछि नै अचानक राजीनामा दिएका हुन्। जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागी जनाउने नेपाली धावक गोपीचन्द्र पार्कीलाई विदाई गरिएको छ। एथलेटिक परिवार नेपालले सोमबार धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई विदाई गरेको हो। 13 साकका पदकधारी पार्कीलाई एथलेटिक संघका पूर्व अध्यक्ष रघुराज उन्त लगायतका पदाधिकारीहरूले खेल पोसाक र सामग्री प्रदान गरी विदाई गरे।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 57.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 25.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विनियोजन विधेयक 2078 प्रतिनिधि सभाबाट बहुमतले पारित। संयुक्त सरकारको साझा कार्यक्रम र प्राथमिकता कार्यान्वयन गर्न प्रतिस्थापन विधेयक ल्याइएको अर्थमन्त्री जनार्दन शर्माद्वारा स्पष्ट। नेकपा एमालेको विधान संशोधन सहित 3 प्रतिवेदन स्थायी कमिटिबाट पारित। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत 7 जिल्लामा भोलि वडा अधिवेशन हुने। दिगो विकास लक्ष्यमा समेटिएका ऊर्जा सम्बन्धी अवधारणाको ऊर्जा मन्त्रालयद्वारा कार्यान्वयन शुरू। र रूसको पम शहर स्थित विश्वविद्यालयका एक विद्यार्थीले जथाभावी चलाएको गोली लागि कम्तीमा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।